नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रूबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
राजविराज घटनाको विरोधमा आज तराईका ठाउँ ठाउँमा बन्द र प्रदर्शन, घटनाको जिम्मा मोर्चाले लिनुपर्ने एमालेको माग, मोर्चा भन्छ दोष एमालेको।
राजविराज घटनाको निष्पक्ष छानबिन गर्न मानवाधिकार आयोगको निर्देशन, टिकापुर लगायत विभिन्न घटनाका दोषीलाई कार्यवाही गर्न सिफारिश।
नेपाल सहित 13 देशमा मानव बेचबिखन तथा तस्करी विरूद्ध अभियान चलाइने, संयुक्त राष्ट्रसंघद्वारा 2 वर्षे अभियान घोषणा।
उत्तर कोरिया र मलेसिया बीचको सम्बन्ध थप चिसिँदै उत्तर कोरियामा रहेका मलेसियाका नागरिकले देश छोड्न नपाउने।
र अस्ट्रेलियासँगको दोस्रो टेस्टमा भारत 75 रनले विजयी।
हेटौँडा सिमेन्ट गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौं पुस्ता ढुक्क।
हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौं।
सम्पर्क हेटौँडा सिमेन्ट उद्योग लिमिटेड हेटौँडा, फोन 057-412-595-98-550-79-222।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सप्तरीमा 3 जनाको ज्यान जाने गरी हिजो भएको घटनापछि तराईका जिल्लामा आज पनि जनजीवन प्रभावित भएको छ। घटनाको विरोधमा संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले बिहानैदेखि ठाउँ ठाउँमा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले बिहान राजविराज नगरपालिकाको कार्यालय र नेपाल टेलिकमको कार्यालयमा तोडफोड गरेका छन्। यस्तै उनीहरूले आफ्ना कार्यकर्ताको ज्यान जाँदा पनि कुनै सहयोग नगरेको भन्दै राष्ट्रिय मानवाधिकार आयोगको मा पनि तोडफोड गरेका छन्। हिजोको घटनापछि आज दिनभर सप्तरीको जनजीवन कस्तो रह्यो त? थप जानकारी सहित उज्यालोका सप्तरी सहकर्मी वैद्यनाथ यादव।
हिजो सप्तरीको राजविराज औद्योगिक क्षेत्रमा घटेको घटना पश्चात आज मधेसी मोर्चाका कार्यकर्ताहरू बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले सदरमुकाम राजविराज लगायत जिल्लाको विभिन्न स्थानमा प्रदर्शन गरेका छन्। भारद, रूपनी, कञ्चनपुर, पाटो, बोधे वर्षायन, तोपा लगायतका स्थानमा मोर्चा कार्यकर्ताहरूले बिहानदेखि टायर बालेर प्रदर्शन गरेका छन् भने सदरमुकाम राजविराजमा प्रहरी र मोर्चा बीच पटक पटक झडप भएको छ र स्थितिमा नियन्त्रणमा लिनलाई प्रहरीले 10 जेलभन्दा बढी अश्रु ग्यास प्रहार गरेका छन्, जसमा दुवैतर्फ हाताहाती नभएको समाचार प्राप्त भएको छ। मोर्चाका कार्यकर्ताहरूले आज बिहानै स्थानीय शान्ति समितिको कार्यालयमा आगजनी गरेको छ भने नेपाल टेलिकम, राजविराज नगरपालिकाको कार्यालय र जिल्ला वन कार्यालयमा तोडफोड गरेका छन्। मोर्चा कार्यकर्ताहरूले राष्ट्र मानवाधिकार आयोगको 72-74-73 नम्बरको गाडीमा तोडफोड गरेका छन्। घटनाको अनुगमन गर्न आएका 5 जना अधिकार कर्मीहरू असुरक्षित महसुस गरेका छन्। यसै गरी मोर्चा कार्यकर्ताहरूले सशस्त्र प्रहरीको 101-58-44 नम्बरको मोटरसाइकलमा समेत आगजनी गरेको छ। हिजोको तुलनामा आज दिनभर सप्तरी तनावग्रस्त रहेको छ। स्थानीय प्रशासनले खास गरेर नेकपा एमालेका केन्द्रीय सदस्य सुमन दास प्याकुरेल र जिल्ला अध्यक्ष गोविन्द न्यौपानेको घरमा ठूलो सुरक्षा कर्मी परिचालन गरेर उहाँहरूलाई सुरक्षा दिएको छ। हिजो सप्तरीको मलेटी स्थित गजेन्द्रन औद्योगिक क्षेत्रमा घटेको घटनाले गर्दा सप्तरीवासीमा एक प्रकारको त्रास उत्पन्न भएको छ। मलेट गाउँमा रुवावासी चलेको छ भने गाउँ गाउँमा कति बेला के हुने भने सन्तास सर्वसाधारणमा पैदा भएका छन् भने मोर्चाका कार्यकर्ताहरूले गाउँ गाउँमा चाहिँ एमालेका कार्यकर्ताहरूलाई लखेट्ने अभियान नै शुरू गरिसकेका छन्।
मोर्चाको बन्दको धेरै असर सप्तरीको छिमेकी जिल्ला सिराहामा पनि पर्यो। सिराहामा दिनभर के भयो त? थप जानकारी सिराहाबाट आशिष विश्वकर्मा।
सप्तरीमा हिजो सोमबार भएको गोलीकाण्डपछि आज दिनभरि सिराको जनजीवन प्रभावित बनेको छ। मधेसी मोर्चाका कार्यकर्ताहरूले आज दिनभरि नै सिराको लाहान, गोलबजार, मिर्चैया र सिरा सदरमुकाममा प्रदर्शनहरू जारी राखेका छन्। मोर्चाका कार्यकर्ताहरूले सड़कमै टायर बालेर प्रदर्शन गरिरहेका छन्। आक्रोशित मोर्चाका कार्यकर्ताहरूले सिराको लाहानमा रहेको एमाले पार्टी कार्यालयमा आगजनी गरेको छ। मोर्चा कार्यकर्ताले आज सिराको लाहानमा रहेको मालपोत कार्यालयमा अवरोध पुर्याउन खोजिसकेपछि स्थानीय प्रशासनले दर्जन बढी मोर्चा कार्यकर्तालाई पक्राउ गरेको छ। उनीहरूलाई अहिले सिराको लाहान स्थित इलाका प्रहरी कार्यालयमा राखिएको छ। राजविराज घटनापछि मोर्चा कार्यकर्ता उत्तेजित भएको देखिए पनि सर्वसाधारण भने अझै सशंकित रहेको देखिन्छ। राजविराजको घटनापछि हिजो बेलुकादेखि नै एमालेका जिल्ला स्तरका नेता तथा केन्द्रीय स्तरका नेताहरूको घरमा कडा सुरक्षा व्यवस्था गरिएको छ। जिल्लामा अझै पनि चिनिएका एमालेका नेता कार्यकर्ताहरू सार्वजनिक ठाउँमा ढुक्कसँगले हिँड्न सकिरहेको अवस्था छैन। जिल्लाको सम्पूर्ण बजार, कल कारखाना तथा शैक्षिक संस्थाहरू आज दिनभरि नै बन्द रह्यो।
राजविराज घटनापछि आज रौतहट पनि अशान्त रह्यो। थप जानकारी उज्यालोका रौतहट सहकर्मी मदन ठाकुरबाट।
सप्तरीको राजविराजमा भएको घटनाको विरोधमा रौतहटमा बिहानैदेखि मोर्चाका कार्यकर्ताहरूले प्रदर्शन गरे। चोक चोकमा मोर्चाका कार्यकर्ताले टायर बालेर बिहानैदेखि नाराबाजी सहित विरोध प्रदर्शन गरेका थिए। रौतहट सदरमुकाम गौर सहित गरूडा मेथुर चौक, गंगा पिपरा, मत्सरी, कटहरिया, पथरा, बढरबा, शिवनगर, सुखदेव चौक लगायतका रौतहटको विभिन्न स्थानमा मोर्चाका कार्यकर्ताले प्रदर्शन गरेका छन्। राजविराजमा मारिएकाहरूलाई शहीद घोषणा र घाइतेलाई स्वास्थ्य उपचार व्यवस्था गर्न तथा दोषीलाई कडा कारवाही गर्न आफूहरूले माग गरेको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रेवत झाले बताउनुभयो। मधेसी मोर्चामा आबद्ध दलका नेताहरूले संविधान संशोधन गर्ने मोर्चाको माग सम्बोधन नभएको अवस्थामा संशोधनको विरोधमा रहेको एमाले सभा गर्नु, प्रहरीले संयमता नअपनाउनु जस्ता कारणले राजविराज घटना भएको बताएका छन्। प्रदर्शनका कारण रौतहटका सबैजसो सरकारी कार्यालयमा कामकाज हुन सकेन भने निजी तथा सामुदायिक शैक्षिक संस्था ठप्प रहे। सुरक्षा संवेदनशीलतालाई ध्यानमा दिँदै सबै सरकारी कार्यालय तथा मुख्य चोकमा ठूलो संख्यामा प्रहरी खटाइएको र संयमता अपनाइएकाले कुनै अप्रिय घटना नभएको रौतहटका प्रहरी परीक्षक यज्ञ विनोद पोखरेलले बताउनुभयो।
धनुषामा पनि मोर्चाको बन्द र प्रदर्शनको प्रभाव पर्यो। दिनभर जसो मधेसी मोर्चाका कार्यकर्ताले सड़क तताए। जनकपुरबाट उज्यालो सहकर्मी शैलेन्द्र महतो।
सप्तरी घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको मधेस बन्दको कारण आज जनकपुरको जनजीवन प्रभावित भयो। बन्दको कारण शिक्षण संस्था, कल कारखाना, उद्योग व्यवसाय, यातायात पूर्ण रूपमा ठप्प रहे। मोर्चाका नेता कार्यकर्ताले बिहानैदेखि जनकपुरको चुकचुकमा टायर बाल्दै नाराबाजी गरेका छन्। बिहानैदेखि जनकपुरको पिराडी चुकबाट निस्केको जुलुसले जनकपुर बजार बन्द गराएको थियो। बन्दको क्रममा मोर्चाका नेता कार्यकर्ताले जनकपुरको पिराडी चुकमा आज बिहान एउटा ट्रिपर र दुईवटा ट्रयाक्टरमा तोडफोड गरेका छन्। मोर्चामा नरहेको दल फोरम लोकतान्त्रिक पार्टीले जनकपुरमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको पुतला दहन गरेको छ। फोरम लोकतान्त्रिकका कार्यकर्ताले गृहमन्त्रीको राजीनामा र सप्तरी घटनामा संलग्न दोषीहरूमाथि कार्यवाहीको माग गरेका छन्। यस्तै मानवाधिकारवादीहरूले विभेदकारी भूमिका निर्वाह गरिरहेको भन्दै युवाहरूले जनकपुर स्थित रहेको क्षेत्रीय मानवाधिकार आयोगको कार्यालय घेराउ गरे।
सप्तरी घटनाले जनकपुर मात्र होइन बारा पनि अशान्त बन्यो। बारामा भएका दिनभरका गतिविधि सहित उज्यालोका बारा सहकर्मी जयनारायण यादव।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ताले बाराको जनजीवन ठप्प पारेका छन्। उनीहरूले गरेको बन्दका कारण जनजीवन अस्त व्यस्त भएको छ। जिल्लाको सदरमुकाम कलैया, जितपुर, सिमरनगढ सहित दक्षिणी क्षेत्रमा बन्दको पूर्ण रूपमा प्रभाव परेको छ। प्रदर्शनकारीले दिनभर टायर बालेर प्रदर्शन गरिरहे। बन्दका कारण बजार, शिक्षण संस्था, उद्योग व्यवसाय, यातायात पूर्ण रूपमा बन्द रहे। सरकारी कार्यालयहरूमा पनि बन्दको प्रभाव परेको छ। कर्मचारी र सेवाग्राहीको उपस्थिति सरकारी कार्यालयहरूमा एकदमै न्यून रह्यो। कलैयामा रहेका सरकारी कार्यालयहरू, मुख्य राजनीतिक दलका पार्टी कार्यालयहरूमा सुरक्षाका लागि सुरक्षाकर्मी खटाइएका छन्। सुरक्षाकर्मीहरूलाई संयमता अपनाउन निर्देशन दिएको स्थानीय प्रशासनले जनाएको छ। जिल्लाको उत्तरी क्षेत्रमा भने बन्दको खासै असर परेको छैन। उत्तरी क्षेत्रमा मधेसी मोर्चाको उपस्थिति बाक्लो नभएका कारण बन्दको खासै प्रभाव परेको छैन। जिल्लाको सदरमुकाम कलैयामा मुख्य राजनीतिक दलका नेता कार्यकर्ताहरू खुला रूपमा बाहिर निस्केका छैनन्। एमालेका नेता कार्यकर्तालाई प्रदर्शनकारीले खोज्दै हिँडेका कारण एमालेका नेता कार्यकर्ता खुला रूपमा बाहिर निस्किन सकेका छैनन्। सप्तरी घटनापछि कार्यकर्ताहरू आक्रोशित भए पनि उनीहरूलाई संयम नियन्त्रणमा राखिएको मोर्चाका नेताहरूले जनाएका छन्। उनीहरूले घटनाको न्यायिक छानबिन गर्न र दोषीलाई कारवाही गर्नुपर्ने माग गरेका छन्। संयमता अपनाउन र साम्प्रदायिकता फैलिन नदिन बुद्धिजीवी र नागरिक समाजका अगुवाहरूले सरकार, मधेसी मोर्चा र मुख्य राजनीतिक दलका नेताहरूलाई आग्रह गरेका छन्। वार्ता र संवादको माध्यमबाट समस्याको हल खोज्न र निषेधको राजनीति नगर्न उनीहरूले दलका नेताहरूलाई आग्रह गरेका छन्।
यसैबीच नेकपा एमालेका नेताहरूले सप्तरीको राजविराजमा हिजो एमाले शीर्ष नेताहरूलाई नै लक्षित गरी आक्रमण गरिएको आरोप लगाएका छन्। पार्टी कार्यालय धुम्बाराईमा पत्रकार सम्मेलन गरी एमाले नेताहरूले सुरक्षा घेरा तोडेर मोर्चाका कार्यकर्ताले एमालेको नेतृत्व पंक्तिलाई लक्षित गरी बम समेत प्रहार गरिएको दावी गरेका छन्। पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष भीम रावलले राजविराजमा एमालेको नेतृत्व पंक्तिलाई नै लक्षित गरी आक्रमणको प्रयास गरिएको दावी गर्नुभयो। मोर्चाका कार्यकर्ताले तीनतिरबाट भाला लगायत हतियार र लाठी लिएर आक्रमण गरेको तथा प्रहरीको सुरक्षा घेरा तोडेर बम प्रहार गरिएको दावी पनि नेता रावलले गर्नुभयो। महासचिव ईश्वर पोखरेलले आक्रमण स्थलमा दर्जनौं सुतली बम र पेट्रोल बम प्रहार गरिएको र 45 जना भन्दा बढी सुरक्षाकर्मी घाइते भएको दावी गर्नुभयो। एमाले राजविराज घटनाको जिम्मेवारी मधेसी मोर्चाले नै लिनुपर्ने दावी गरेको छ। एमाले महासचिव ईश्वर पोखरेलले निकालेको विज्ञप्तिमा शान्तिपूर्ण अभियान बिथोल्न धम्की दिने, नेता कार्यकर्तामाथि आक्रमण गर्ने र जिल्ला खाली गर्न उर्दी दिने, कालोमोसो दल्ने, सवारी साधन तोडफोड गर्ने, विस्फोटक पदार्थ राख्ने जस्ता काम गरिनु निन्दनीय भएकोले सुरक्षाको व्यवस्था बोलियो बनाउन सरकारसँग माग पनि गरिएको छ। एमाले राजविराजमा सुरक्षा प्रबन्ध थप व्यवस्थित गर्नुपर्नेमा सप्तरीका प्रमुख जिल्ला अधिकारी सहित प्रहरी प्रमुखलाई मन्त्रालय र हेडक्वार्टरमा बोलाउने गृह मन्त्रालयको निर्णयले आशंका झन बढ़ाएको पनि विज्ञप्तिमा उल्लेख छ। राजविराज घटनापछि 3 दिनसम्म स्थगित गरिएको मेची महाकाली अभियान फागुन 27 गते हेटौँडाबाट अघि बढ्ने एमाले जनाएको छ।
राष्ट्रिय मानवाधिकार आयोगले सप्तरीको राजविराज घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कार्यवाही गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेको उपचारको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ। घटनाको अनुसन्धानका लागि आजै अनुगमन टोली परिचालन गरेको पनि आयोगले जनाएको छ। अनुगमनमा खटिएको टोली र सवारी साधनमाथि मोर्चाका कार्यकर्ताले गरेको आक्रमणप्रति आयोगले खेद प्रकट गर्दै अनुगमन अनुसन्धानमा अवरोध नगर्न पनि ध्यानाकर्षण गराएको छ। यस्तै कुनै पनि राजनैतिक दलले आफ्ना क्रियाकलाप सञ्चालन गर्दा संयमता अपनाउन समेत आयोगले आग्रह गरेको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा राजविराज घटनापछिको राजनैतिक अवस्थाबारेको रिपोर्ट तथा घटनाबारे नागरिकका विचार समेटिएको मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो क्विज, आजको प्रश्न।
आधा रातमा सूर्य उदाउने देश अर्थात् मिडनाइट सन भनेर कुन देशलाई चिनिन्छ?
ए नर्वे, बी चाइना। यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले राजविराज घटनाको विरोधमा आज तराईका ठाउँ ठाउँमा बन्द र प्रदर्शन, घटनाको जिम्मा मोर्चाले लिनुपर्ने एमालेको माग, राजविराज घटनाको निष्पक्ष छानबिन गर्न मानवाधिकार आयोगको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले 7 दिनमा आफ्ना माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। सप्तरीको राजविराजमा भएको घटनापछि हिजै बसेको मोर्चाको बैठकमा नै सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने माग उठे पनि आज फेरि बसेको मोर्चाको बैठकले 4 बुँदे माग राख्दै 7 दिनमा पूरा नगरे समर्थन फिर्ता लिने निर्णय गरेको हो। मोर्चाले संविधान संशोधन विधेयक तत्काल पारित गर्नुपर्ने, स्थानीय तहको चुनाव फिर्ता गर्नुपर्ने, परदेश नै गाउँ स्तरको संरचना बनाउन पाउने व्यवस्था गर्नुपर्ने, राजविराज घटनाको न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग गर्दै 7 दिनभित्र माग सम्बोधन नभए समर्थन फिर्ता लिने निर्णय गरेको तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री राकेश मिश्रले उज्यालोलाई जानकारी दिनुभयो। मोर्चाको बैठक अघि बसेको संघीय गठबन्धनको बैठकले घटनाको विरोधमा देशव्यापी प्रदर्शन लगायत विरोधका कार्यक्रम पनि घोषणा गरेको छ।
3 जनाको ज्यान जाने गरी भएको सप्तरी घटनाले नेपाली राजनीतिलाई तरंगित बनाएको छ। मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीमा आज पनि तोडफोड र आगजनी गरेका छन् भने एमाले घटनाको जिम्मेवारी मधेसी मोर्चा र गृहमन्त्रीले लिनुपर्ने बताएको छ। स्थानीय तहको चुनावको माहौल बन्दै गर्दा दलहरूबीच बढ़ेको दूरीले हिंसात्मक स्वरूप लिने खतरा बढ़ेको छ। पीटी लोप्चनको रिपोर्ट।
संविधान जारी हुँदादेखि नै बढ़ेको एमाले र मधेसी मोर्चाबीचको दूरी राजविराजमा हिजो भएको घटनापछि झनै चिसिएको छ। घटनाको जिम्मेवारी एक अर्काले लिनुपर्ने माग मात्र होइन, पार्टी कार्यालय आगजनी जिल्ला छोड्ने उर्दी हुँदै सामाजिक बहिष्कारसम्म पुगेको छ। घटनाको भोलिपल्ट एमाले राजविराजमा एमालेका नेतृत्व पंक्तिलाई नै लक्षित गरी आक्रमण गरिएको गम्भीर आरोप लगाएको छ। एमाले उपाध्यक्ष भीम रावल,
त्यहाँ कार्यक्रम भइरहँदा बम प्रहार गर्ने, प्रहरीको घेरालाई तोडेर मञ्चतर्फ आक्रमण गर्न जाने, तीनतिरबाट घेराउ गर्न खोज्ने र गाउँगाउँमा गएर सबैलाई भाला लठी लिएर आऊ भनेर हामी त्यहाँबाट आफ्नो कार्यक्रम सम्पन्न गरेर जानु खोज्दाखेरि पनि त्यसलाई आक्रमण गर्ने र बम समेत राख्ने कुराबाट त्यहाँ जति पनि हामी उपस्थित भएका थियौँ र खास गरी नेतृत्व पंक्ति थियौँ त्यो नेतृत्व पंक्तिलाई नै समाप्त गर्ने दुराशय थियो भन्ने कुराहरू प्रष्ट पारेका छन्।
एमाले आफ्नो शान्तिपूर्ण आन्दोलनलाई उत्तेजित बनाउने काम मोर्चाका कार्यकर्ताले गरेको आरोप लगाएको छ। राजनीतिक र सैद्धान्तिक रूपमा प्रतिस्पर्धा गर्न नसकेर मोर्चाले तोडफोड, आगजनी, कुटपीट र धम्कीको सहारा लिएको एमालेको आरोप छ। एमाले महासचिव ईश्वर पोखरेल,
नेपालको कोही पनि नागरिक, कुनै पनि राजनीतिक पार्टीले देशको कुनै पनि भागमा आफ्ना विचारहरू प्रस्तुत गर्न पाउँछ, यही अधिकार हामीले पनि प्रयोग गर्न खोजेका हौं र त्यसलाई सहन गर्न नसक्नेहरू नयाँ द्वन्द्व सृजना गराउने, सामाजिक सद्भावलाई बिथोल्ने, जनताबाट अलगिएका केही मान्छेहरूले त्यस्तो खालको एउटा उपद्रव सृजना गरे जसले एउटा अप्रिय स्थिति पैदा भयो।
घटनापछि मधेसी मोर्चाले आफ्ना माग 7 दिनभित्र पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। हिजो र आज पटक पटक बसेको मोर्चाको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालसँग समेत छलफल गरी 7 दिनमा पनि माग पूरा नभए समर्थन फिर्ता लिने निर्णयमा पुगेको हो। तमलोपाका सहमहामन्त्री राकेश मिश्र,
7 दिनभित्रमा पूरा गर्यो भने एक किसिमको वातावरण बन्छ, होइन भने हाम्रो सरकारसँग रहेको सबै सम्बन्ध टुटिनेछ र टुटेको सरह मानिनेछ भनेर प्री इन्फर्मेसन गरौँ भनेर एउटा सहमति भयो मोर्चामा। त्यही सहमति अनुसार भोलि चाहिँ ज्ञापन पत्र दिने हो।
राजविराज घटनामा सरकार दोषी रहेको आवाज पनि उठिरहेको छ। एमाले घुमाउरो पारामा गृहमन्त्री विमलेन्द्र निधिको भूमिकाप्रति संशय व्यक्त गरेको छ। संघीय समाजवादी फोरमले पनि गृहमन्त्री विमलेन्द्र निधिको राजीनामाको माग गर्दै प्रदर्शन थालेको छ। संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य विष्णुजङ बस्नेत,
जस्तो सुकै आन्दोलनमा पनि तपाईँको चाहिँ घुँडादेखि मुनि मात्रै गोली हान्ने चाहिँ एउटा नीति नियम छ, तर टाकी तपाईँको चाहिँ टाउकामा गोली हान्ने, छातीमा गोली हान्ने, 4 दर्जनभन्दा बढी मान्छेहरू शहीद भइसक्यो, फेरि तपाईँको अहिले चाहिँ 4 जना शहीद भइसक्नुभयो र अरू घाइते साथीहरू पनि धेरै चिन्ताजनक स्थितिमा हुनुहुन्छ। यस्तो स्थितिमा अब हामीले गृहमन्त्रीको राजीनामा नमागेर के गर्ने?
संघीय गठबन्धनले 26 गते काठमाडौँ सहित देशभर प्रदर्शन गर्ने र 27 गते बन्द गर्ने कार्यक्रम राखेकै दिन एमाले आफ्नो अभियान हेटौडाबाट फेरि शुरू गर्ने बताएको छ। दलहरूले आफ्नो मात्र माग पूरा हुनुपर्ने हट नत्याग्दसम्म यस्ता घटनाको त्रास अझै कायमै रहनेछ।
मेरो पनि भन्नु छ।
आज हामीले सप्तरी घटनाका विषयमा उज्यालोको फेसबुक पेज र ट्विटर ह्यान्डलमा आएका प्रतिक्रिया लिएका छौं।
महेश एसटीले ट्वीट गर्नुभएको छ, तराईमा सल्केको आगो तत्काल निभाउने प्रयास होस् र बाँकी सलाईका काँटे पनि सदाका लागि फालियोस्।
देवीराम आचार्य पनि ट्विटरमै लेख्नुहुन्छ, हामी युवा विदेशमा पसिना बगाउँछौं, देशमा नेता रजाई गर्छन् अनि सुरक्षा व्यवस्था पनि राम्रो बनाउन सक्दैनन्।
सप्तरी घटनाको विषयमै ट्विटरमै रंजित आचार्य प्रश्न गर्नुहुन्छ, मधेसी होइन नेपालीको ज्यान गएको छ, मानवता हराएको छ, लोकतन्त्र कमजोर भएको छ, नागरिक बेचैन भएका छन्, बाँच्ने अधिकार खोसिएको छ, यस्तो अब कहिलेसम्म?
निरज ओझा फेसबुकमा लेख्नुहुन्छ, गल्ती त हामी सबैको हो, नेपालीको ज्यान गयो भन्न छोडेर मधेसीको ज्यान गयो भनेका छौं।
र फेसबुकमै यात्री एक यात्रा अनेक नाम राखेका साथी लेख्नुहुन्छ, बुद्धको देशमा यस्तो अशान्ति के को सराप लागेछ खै?
विचारका लागि तपाईंलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500012 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईंका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुनिता पहरी र टंक ढकाल। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोक सेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोशिशमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 4107007, 98511-72194।
4107007, 98511-72194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242, 44 28 242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
बगेको खोला फर्किएला, समयले नि पर्खिएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सरकारले सप्तरीको प्रमुख जिल्ला अधिकारीमा कृष्णबहादुर कटुवाललाई खटाएको छ। गृह मन्त्रालयले सप्तरीका प्रजीय उद्धव प्रसाद तिम्सिनेलाई मन्त्रालयमा झिकाएर अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी कटुवाललाई सप्तरी पठाउने निर्णय गरेको गृहमन्त्री विमलेन्द्र निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो। यस्तै सप्तरीबाट हेडक्वार्टर तानिएका प्रहरी उपरीक्षक दिवेश लोहनीको ठाउँमा अनुराग द्विवेदी र सशस्त्र प्रहरीको उपरीक्षकमा रामाधार यादवलाई खटाउने निर्णय पनि भएको छ। राजविराजमा 3 जनाको ज्यान जाने गरी घटना भएपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी तिमसिना सहित प्रहरी प्रमुखहरूलाई केन्द्रमा झिकाउने निर्णय गरेको थियो।
राष्ट्रिय मानवाधिकार आयोगले कैलालीको टीकापुरमा भदौ 7 गते भएको घटनामा सुरक्षा व्यवस्था चुस्त नबनाएकोमा सशस्त्र प्रहरीका डीआईजी खडानन्द चौधरी र सशस्त्र प्रहरीका एसपी लक्ष्मण बहादुर सिंहलाई विभागीय कार्यवाही गर्न निर्देशन दिएको छ। टीकापुर घटनामा दोषी रहेको पाइएपछि आयोगले दुवैजनालाई विभागीय कार्यवाही गर्न सिफारिश गरेको हो। यस्तै सुरक्षा योजना चुस्त नबनाएको र लापरवाही गरेको पाइएकाले कैलालीका तत्कालीन प्रमुख जिल्लाधिकारी राजकुमार श्रेष्ठ र इलाका प्रशासन कार्यालय टीकापुरका तत्कालीन प्रशासकीय अधिकृत सुमन धिताल समेतलाई सचेत गराउन आयोगले सरकारलाई सिफारिश गरेको जनाएको छ। टीकापुर घटनामा 8 जना सुरक्षाकर्मी र 1 नाबालक गरी 9 जनाको ज्यान गएको थियो।
यस्तै मोरङको रंगेली र दायनीय घटनाको अध्ययनपछि आयोगले गृह मन्त्रालयका सचिव नारायण गोपाल मल्लेगु, मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझी र प्रहरी उपरीक्षक तारणी प्रसाद लम्साललाई सचेत गराउन पनि सरकारलाई सिफारिश गरेको छ। यस्तै गृह मन्त्रालयलाई शान्ति सुरक्षाको जोखिमपूर्ण अवस्था रहेका अवस्थामा प्रमुख जिल्ला अधिकारीको जिल्लामा उपस्थिति अनिवार्य हुने व्यवस्था मिलाउन पनि भनेको छ। यस्तै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र युवा संघलाई मानव अधिकार जोखिम हुने प्रकृतिका कुनै पनि कार्यक्रमको आयोजना नगर्न र त्यस्ता कार्यक्रम गर्न आफ्नो नेता कार्यकर्तालाई उस्काउने काम तत्काल बन्द गर्न निर्देशन दिइएको छ। 2072 माघ 7 गते प्रहरी र मोर्चाका कार्यकर्ताबीच मोरङको रंगेली र डाइनियामा झडप हुँदा 3 जनाको ज्यान गएको थियो। यस्तै रूपन्देहीको बेथरी घटनामा सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेको देखिएको भन्दै दोषी पहिचान गरी कानून बमोजिम कार्यवाही गर्न पनि आयोगले सरकारलाई सिफारिश गरेको छ। नेपालको संविधानको मस्यौदा का छलफलका क्रममा मधेसी मोर्चाले गरेको आन्दोलनमा बेथरीमा सुरक्षाकर्मीले हानेको गोली लागेर 4 वर्षीय बालक सहित 6 जनाको ज्यान गएको थियो।
राजनीतिक संकट समाधानका लागि कांग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्नेमा कांग्रेसका नेताहरूले जोड़ दिएका छन्। पार्टीका पूर्व महामन्त्री प्रकाश मानसिंहको निवासमा बसेको बैठकले राजनीतिक संकट भएका बेलामा पार्टी अनिर्णयको बन्दी बन्नु दुःखद भएको भन्दै केन्द्रीय समितिको बैठक बोलाउन माग गरेको पार्टीका केन्द्रीय सदस्य बलबहादुर केसीले जानकारी दिनुभयो।
107 अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा संयुक्त राष्ट्रसंघीय लागू औषध तथा अपराध नियन्त्रण कार्यालयले नेपाल सहित 13 देशमा मानव बेचबिखन तथा आप्रवासीको तस्करी विरूद्ध अभियान सञ्चालनको घोषणा गरेको छ। अन्तर्राष्ट्रिय आप्रवासन संगठन, राष्ट्रसंघीय बालकोष र युरोपेली संघको सहयोगमा कार्यालयले अन्तर्राष्ट्रिय अभियानको घोषणा गरेको हो। काठमाडौँमा आज आयोजित कार्यक्रममा ती संस्थाले मानव समाजका कलंकका रूपमा रहेको मानव बेचबिखन तथा आप्रवासीको तस्करी नियन्त्रण अपरिहार्य भएकोले सन् 2019 अभियान सञ्चालन गरिने जानकारी दिएका हुन्। अभियान अन्तर्गत ती निकायले नेपालमा महान्यायाधिवक्ताको कार्यालयसँग मिलेर पीड़ितलाई कानूनी उपचारको बाटो अवलम्बनमा सघाउने, मानव तस्करी र बेचबिखन विरूद्ध प्रभावकारी रूपमा लड्न नेपाल प्रहरीलाई विशेष इकाई स्थापनामा मद्दत गर्ने लगायतका काम गरिनेछ।
निर्वाचन आयोगले आउँदो वैशाख 31 गतेका लागि तोकिएको स्थानीय तहको चुनाव सफल पार्न सहयोग गर्न संचार माध्यमलाई आग्रह गरेको छ। प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले संचार माध्यमको एउटा गल्तीले पनि चुनाव असफल हुन सक्ने भन्दै स्वच्छ र निष्पक्ष रूपमा चुनाव सफल पार्न सहयोग गर्ने खालका खबर सम्प्रेषण गर्न आग्रह गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट राष्ट्रपति महिला उत्थान कार्यक्रमको शुभारम्भ गर्नुभएको छ। राष्ट्रपति भण्डारीले मानव विकास सूचकांकमा पछि परेका 30 जिल्लामा कार्यक्रम लागू हुने बताउनुभयो।
काठमाडौँको नयाँ बानेश्वर स्थित निजामती कर्मचारी अस्पतालको क्षमता विस्तार गरिने भएको छ। चीन सरकारको सहयोगमा झण्डै 100 सयको 3 तल्ले नयाँ भवन बनाएर क्षमता विस्तार गर्न थालिएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यूपानेले जानकारी गराउनुभयो।
कर्मचारी आक्रमण भएको विरोधमा सोलुखुम्बुका सबै सरकारी कार्यालयको काम ठप्प पारिएको छ। गएको सोमबार स्थानीय विकास अधिकारी कृष्ण सापकोटा र लेखा अधिकृत युवराज राईमाथि आक्रमण भए विरोधमा सबै कार्यालयको कामकाज ठप्प पारिएको हो।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा देशभरबाट 5,38,182 परीक्षार्थी सहभागी हुने भएका छन्। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका रेग्मीका अनुसार आगामी चैत्र 3 गतेदेखि शुरू हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षाका लागि देशभर 1,923 केन्द्र निर्धारण गरिएको छ।
वैदेशिक रोजगारलाई सुरक्षित, उपलब्धिमूलक र भरपर्दो बनाउने उद्देश्यले खोटाङका 3 विद्यालय विद्यार्थी सचेतना कार्यक्रम गरिएको छ। सुरक्षित आप्रवासन परियोजना सामीको विद्यालय तथा आम संचार कार्यक्रम अन्तर्गत 3 विद्यालयका 150 विद्यार्थी र सामाजिक शिक्षकलाई सहभागी बनाएर सचेतनामूलक कार्यक्रम गरिएको हो।
अब विदेशको खबर। उत्तर कोरियाले आफ्नो देशमा रहेका मलेसियाका नागरिकलाई देश छोड्न रोक लगाएको छ। उत्तर कोरियाली नेता किम जोङ उनका दाजुको मलेसियामा हत्या भएपछि दुवै देशको सम्बन्धमा चिसोपन आएको हो। जवाफमा मलेसियाले पनि उत्तर कोरियाको दूतावासका कर्मचारीलाई देश नछोड्न आदेश दिएको बीबीसीले जनाएको छ। यसअघि दुवै देशले एक अर्काका राजदूतलाई देश छोड्न निर्देशन दिएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। बोयज युनियन सुनसरीको इटहरीमा चलिरहेको 11 अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा बोयज युनियनले कञ्चनजंघा युनाइटेड भारतलाई 1-0 हराउँदै सेमी फाइनलमा स्थान पक्का गरेको हो। पहिलो सेमी फाइनलमा भोलि सशस्त्र प्रहरीको पूर्वाञ्चल र काठमाडौँको चर्च बोयज युनाइटेड क्लब बीच खेल हुनेछ।
अस्ट्रेलियासँगको दोस्रो टेस्ट क्रिकेटमा भारत 75 रनले विजयी भएको छ। 188 रनको लक्ष्य पछ्याएको अस्ट्रेलियालाई 112 रनमा सीमित गर्दै भारत 75 रनले विजयी भएको हो। भारतका रविचन्द्रन अश्विनले दोस्रो पालीमा 6 विकेट लिएपछि चौथो दिन नै भारत विजयी भएको हो। अस्ट्रेलियाका कप्तान स्टेभन स्मिथले सबैभन्दा धेरै 28 रन बनाए भने 7 जना ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। पहिलो पालीमा 87 रनले पछि परेको भारतले दोस्रो पालीमा 274 रन बनाएपछि अस्ट्रेलियाले 188 रनको सामान्य लक्ष्य पाएको थियो। तर पनि अस्ट्रेलियाका ब्याट्सम्यानले टिकेर खेल्न सकेनन्। जीतसँगै भारतले 4 टेस्टको श्रृंखला 1-1 को बराबरीमा पुर्याएको छ। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
राजविराज घटनाको विरोधमा आज तराईका ठाउँ ठाउँमा बन्द र प्रदर्शन, घटनाको जिम्मा मोर्चाले लिनुपर्ने एमालेको माग, मोर्चा भन्छ दोष एमालेको,
राजविराज घटनाको निष्पक्ष छानबिन गर्न मानवाधिकार आयोगको निर्देशन, टिकापुर लगायत विभिन्न घटनाका दोषीलाई कार्यवाही गर्न सिफारिस,
नेपाल सहित 13 देशमा मानव बेचबिखन तथा तस्करी विरूद्ध अभियान चलाइने, संयुक्त राष्ट्रसंघद्वारा 2 वर्षीय अभियान घोषणा,
उत्तर कोरिया र मलेसिया बीचको सम्बन्ध थप चिसिँदै उत्तर कोरियामा रहेका मलेसियाका नागरिकले देश छोड्न नपाउने,
र अस्ट्रेलियासँगको दोस्रो टेस्टमा भारत 75 रनले विजयी।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै अर्जुन पोखरेल र रुबिना श्रेष्ठ पनि विदा हुन्छौ। नमस्कार।